रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर 6 सल्ले खोलामा बस दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 12 जना गम्भीर घाइते।
प्रदेश नम्बर 6 एमाले एक्लै सरकार बनाउने हैसियतमा रहेको एमाले प्रदेश संसदीय दलको दाबी, मुख्यमन्त्री नछाड्ने संकेत।
3 लाख घुस रकम सहित काठमाडौँमा 1 जना असै पक्राउ, हिरासतमा राखेर थप अनुसन्धान चल्दै।
र आर्मी इटोरी गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश, भुटानको ड्रग युनाइटेडमाथि 5-0 जित। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। नेकपा एमाले प्रदेश नम्बर 6 संसदीय दलको पहिलो बैठकले प्रदेश नम्बर 6 मुख्यमन्त्री पद नछाड्ने संकेत गरेको छ। वीरेन्द्रनगरमा सम्पन्न भएको बैठकले जम्मा 40 सिट रहेको प्रदेश नम्बर 6 एमाले 50% सिट जितेको र एक्लै सरकार बनाउन सक्ने हैसियत बनाएको भन्दै यसमा पार्टी नेतृत्वको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। एमाले प्रदेश नम्बर 6 कमिटीले यसअघि पनि प्रदेश नम्बर 6 मुख्यमन्त्री दावी गर्ने निर्णय गरेको थियो। अरू प्रदेशको तुलनामा प्रदेश नम्बर 6 माओवादीको उपस्थिति बलियो भएको भन्दै माओवादीले पनि यो प्रदेशमा मुख्यमन्त्री नछाड्ने अडान कायम राखेको छ। एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर 6 सहसंयोजक यामलाल कणेलको अध्यक्षतामा भएको बैठकले सुर्खेत काठमाडौँ सिधा उडानको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। बैठकले 4 बुँदे निर्णय गर्दै सुर्खेतबाट प्रदेशका अरू जिल्लाहरूमा समेत हवाई सेवा विस्तार गर्न पनि माग गर्दै यसका लागि सक्दो पहल गर्ने जनाएको छ।
सल्यानमा बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 37 जना घाइते भएका छन्। मृत्यु हुनेमा बागचौर 10 सल्यानका 7 वर्षे छन्चरी बिक, रुकुम मुसिकोट नगरपालिकाका पुष्पा खड्गा, त्यसै गरी रुकुम प्युगाका भीमबहादुर खड्गा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा 12 जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। रुकुमबाट तुलसीपुरतर्फ जाँदै गरेको मालिका कालीन यातायातको N5K531 बस सल्यानको त्रिवेणी गाउँपालिका 6 स्थित लुहाम नजिकै खोलामा दुर्घटना भएको हो। गम्भीर घाइते हुनेहरूको नेपालगञ्जमा उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा सुर्खेतका देवकुमारी पाण्डेले हिजो श्रीमान जय नारायण पाण्डेको नाममा 7 लाख रुपियाँ मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रदान गर्नुभएको छ। विश्वविद्यालयका पूर्व उपकुलपति कालीप्रसाद पाण्डे, उप प्राध्यापक बच्चु कैलाश पाण्डे र गङ्गा प्रसाद पाण्डेका आमा देवकुमारीले महायज्ञमा दान गरेको 2,05,000 र बाँकी रहेको 4,95,000 गरी 7 लाख प्रदान गर्नुभएको छ। उहाँले श्री पञ्चमीको अवसरमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा रजिस्ट्रार डाक्टर महेन्द्र कुमार मल्ललाई चेक हस्तान्तरण गर्नुभएको हो। दादा पाण्डेले वागदान रकमको सदुपयोग हुने विश्वास व्यक्त गर्नुभएको छ। रजिस्ट्रार डाक्टर महेन्द्र कुमार मल्लले रकम विश्वविद्यालयको भौतिक संरचना निर्माणमा लगानी गरिने बताउनुभयो। विश्वविद्यालयका सूचना अधिकारी विष्णु खड्काले महायज्ञमा वागदान गरेका दाताहरूलाई करिब 8 करोड रुपियाँ उठाउन बाँकी रहेको भन्दै छिट्टै उठ्ने विश्वास गरिएको बताउनुभयो। विश्वविद्यालय स्थापनाका लागि मगदलीय समाज नेपालको आयोजनामा 2065 फागुन 25 चैत्र 2 गतेसम्म महायज्ञ सञ्चालन गरिएको हो।
दाङको तुलसीपुरमा आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले 1 जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुर उपमहानगरपालिका 8 कृष्ण मन्दिरका 29 वर्षीय तेजबहादुर चौधरीलाई आफ्नै बुबा को हत्या गरेको आरोपमा पक्राउ गरेको हो। डीएसपी प्रकाश सापकोटाले घराइसी झगडामा तेजबहादुरले बुवा चौधरीको हत्या गरेको बताइएको छ। पक्राउ परेका तेजबहादुर र चौधरीसँग थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
बाल विवाह नियन्त्रणका लागि पहल भए पनि प्रभावकारी हुन नसक्दा सुर्खेत लगायतका विभिन्न जिल्लामा बाल विवाहका घटना दोहोरिरहेका छन्। बाल विवाहका कारण उनीहरूमा स्वास्थ्य समस्या मात्र नभई उनीहरूको आर्थिक, सामाजिक र शैक्षिक समस्या समेत झेल्नु परेको छ। सुनौ दैलेखबाट पत्रकार अमर सुनारले पठाएको यो रेडियो सामग्री।
25-30 वर्ष अघिसम्म महिनावारी नहुँदै छोरीको विवाह गराइदिए पुण्य हुन्छ भन्ने परम्पराको छाप र कानूनी शिक्षाको अभावमा बाल विवाह लुकी छिपी अहिले पनि भइरहेका छन्। पुण्य हुन्छ भनेर नाबालिकालाई विवाह गर्ने प्रचलन त हट्यो, तर किशोर अवस्थामा आफू खुसी विवाह गर्ने क्रम ह्वात्तै बढेको छ। 4 वर्ष अघि मात्रै भागेर विवाह गर्नुभएकी भगवती माई गाउँपालिका वडा नम्बर 5 कट्टीकी लक्ष्मी सिंहले परिवारले दिएको यातना सहन नसकी 21 वर्षको उमेरमा अहिले अदालतबाट सम्बन्ध विच्छेद गर्न बाध्य हुनुभयो।
आफ्नै मन मजदुर अनुसार नै 16-17 वर्षकै उमेरमा बिहा गरे। यो अलक्षिणीले गर्दा घरमा अलक्षिण बस्यो भन्यो कि श्रीमानबाट सासु ससुरा सबैबाट कुटपिट गर्ने अनि गाली गलेचार गर्न थालियो। घरबाट निक्लिहाल, नत्र तल आग लागेर जलाइदिन्छु, माइतबाट के ल्याइछस् र भनेपछि अनि मैले सहन सकिनँ। अदालतमा गएर बिहा गर्ने उमेरमा सम्बन्ध विच्छेद भएर 3 वर्षको छोरीलाई समातेर हिँड्नु पर्ने भयो।
सदरमुकाम नारायण नगरपालिका वडा नम्बर 8 बाँसकोटकी बेलसरा सुनार पनि अहिले 21 वर्षको हुनुभयो। 8 पढ्दै गर्दा विवाह गर्नुभयो कि उहाँ एसएलसी परीक्षा दिन माइत आएको बेला श्रीमानले अर्को केटी विवाह गरेको खबर सुन्नुभयो। त्यही तनावले 3 पटकसम्म परीक्षा बिग्रियो। बाल विवाहकै कारण पाउनु दुःख पाएको उहाँले अहिले बुझ्नु भएको छ।
कक्षा 8 पढ्दै थिए, पढ्ने क्रममै मेरो बिहे भयो सानै उमेरमा। एसएलसीको बेला म्याथको परीक्षाको बिहान भ तेरो श्रीमानले अर्को श्रीमती ल्याइसक्यो भन्ने खबर सुने 81। त्यो बेलाको टेन्सनले 3 पटकसम्म एसएलसी बिग्रियो। अब नागरिकता नै बनाइदिनु भएन, न त मेरो भविष्य बन्यो, न त मेरो पढाइ अगाडि गए, जीवन नै बर्बाद भयो।
अर्की एकजना प्रतिनिधि रञ्जना कटुवाल पनि अहिले 21 वर्षको हुनुभयो। उहाँको त अझ 13 वर्षको उमेरमा विवाह भएको रहेछ। उहाँका श्रीमान भारत पुगेर उतै विवाह गरी बसेको सुन्नु भएको छ। न संचार सम्पर्क, न त खाना खर्च। रञ्जना अहिले माइतीको संरक्षणमा बस्नु भएको छ।
मेरो विवाह 13 वर्षमा भएको, बुवा त हुनुहुन्थेन, मम्मी दिनु भएको, पढाइ पनि छुट्यो र छोराको जन्म दर्ता पनि पाएको छैन र नागरिकता पनि मैले पाएको छैन। मेरो विवाह दर्ता पनि भएको छैन। अहिले 3 वर्ष लगभग हो हामी केटी लगेर जानुभयो भन्ने कुरा सुनिरहेको छु। श्रीमानले पनि न खर्च पठाउने, न मलाई हेर्ने, न फोनमा कन्ट्याक्ट गर्ने, पेट मात्रै पालेर भएन। उमेरले अहिले म 21 वर्षकी भए, बिहा गरेकै 8 वर्ष भइसक्यो। अहिले छोरो 5 पुगेर छेमा लाग्छ, ठिक्क बिहा गर्ने उमेर अहिले भयो। माइतीमा शरण लिएर एउटा छोरा आफू बस्नु परेको छ।
माथि उल्लेखित 3 घटना प्रतिनिधि पात्र मात्र हुन्। नेपालमै सर्वाधिक बाल विवाह हुने जिल्लामा दैलेख तेस्रो स्थानमा छ। यही तथ्याङ्कका आधारमा सरकारी तथा गैर सरकारी निकायले बाल विवाह रोकथामका लागि जोडबल गरेका छन्। हुन त मुलुकी ऐन 2020 18 वर्षदेखि 20 वर्ष उमेरका केटाकेटीलाई अभिभावकको सहमतिमा र 20 वर्ष पुगेपछि चाहिँ केटाकेटीले आफू खुसी विवाह गर्न सक्ने प्रावधान थियो। यो उमेरमा आफूले चाहेको शैक्षिक योग्यता प्राप्त गर्न सकुन् भनेर 2072 साल असोज 14 गते मुलुकी ऐनको पछिल्लो संशोधनले अभिभावकको सहमति वा आफू खुसी विवाह गर्न केटाकेटी दुवैको उमेर कम्तीमा 20 वर्ष पुगिसक्नु पर्ने बाध्यकारी बनाइएको छ। यो बाध्यकारी व्यवस्थालाई दैलेख प्रहरीले कडाईका साथ लागू गरिदिएको कारण सचेतना प्रभावकारी बन्दै गएको छ। समाजका सबै क्षेत्रको सहयोग र सहकार्यलाई निरन्तरता दिन सके अत्याधिक बाल विवाह हुने भनी जिल्लालाई लाग्दै आएको कलङ्क हट्न सक्ने आशा गर्न सकिन्छ।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर 6 सल्ले खोलामा बस दुर्घटना हुँदा 3 ज्यान गयो, 12 गम्भीर घाइते। प्रदेश नम्बर 6 एमाले एक्लै सरकार बनाउने हैसियतमा रहेको एमाले प्रदेश संसदीय दलको दावी, मुख्यमन्त्री नछाड्ने संकेत लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी कार्यालय ग्रानी पोखरी काठमाडौँका असै रमेश खड्कालाई 3 रकम घुससहित पक्राउ गरेको जनाएको छ। व्यक्तिको लेनदेनको कागज आफूसँग राखेर शिवहाग्राईसँग बालाजु बाइपासको एक होटेलमा 3 घुस लिँदै गरेको अवस्थामा उहाँलाई पक्राउ गरिएको हो। पक्राउ परेका खड्कालाई अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता पदम प्रसाद पाण्डेले बताउनुभयो।
नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले पूर्व डिआइजी तथा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित नवराज सिलवालको खोजी गर्न विश्वभरका प्रहरीलाई सूचना जारी गरेको छ। सिलवालले डिआइजी हुँदा बढुवाको लागि कार्य सम्पादन मूल्याङ्कन फाइल कृत्य गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल सम्पर्कमा नभएपछि प्रहरीले फरारको सूचीमा राखेको छ। उहाँलाई नेपाल प्रहरीको सिफारिसमा 192 देशका प्रहरी सदस्य रहेको इन्टरपोल मार्फत सिलवालको खोजी सुरु गरिएको हो। प्रहरी महानिरीक्षक बन्न नसकेपछि राजीनामा दिएका सिलवाल एमालेको तर्फबाट ललितपुर क्षेत्र नम्बर 1 सांसद बन्नु भएको थियो।
सातवटै प्रदेशको कार्यालय व्यवस्थापनका लागि सरकारले तत्काललाई हरेक प्रदेशमा 7.5 करोड रुपियाँ विनियोजन गरेको छ। हाल अस्थायी राजधानी रहेका स्थानमा कार्यालय व्यवस्थापन गर्न सरकारले इन्जिनियर सहितको टोली खटाएको हो। सरकारले तत्काल कार्यालयमा आवश्यक व्यवस्थापनका लागि टोलीलाई निर्देशन दिएको छ। संघीय संरचना अनुसार प्रदेश कार्यालयको व्यवस्थापन नभइसकेकाले अस्थायी राजधानी तोकेका क्षेत्रमा रहेका केही सरकारी कार्यालयहरूलाई प्रदेश कार्यालयका रूपमा प्रयोगमा ल्याउने सरकारको तयारी रहेको छ। प्रधानमन्त्री कार्यालयले यी कार्यालयको सबै व्यवस्थापन गर्न शहरी विकास मन्त्रालयलाई जिम्मा दिएपछि मन्त्रालयले आवश्यक व्यवस्थापनका लागि इन्जिनियर र सहसचिवको टोली खटाएको हो। टोलीले तत्कालका लागि व्यवस्थापन गरेका भवनलाई मर्मत सम्हार गर्ने लगायतका काम गर्ने जनाएको छ।
नेकपा एमालेले 3 प्रदेशबाट राष्ट्रिय सभा उम्मेद्वार हुनेको नाम तय गरेको छ। हिजो राति सकिएको एमाले स्थायी कमिटीको बैठकले प्रदेश नम्बर 5, 6, र 7 राष्ट्रिय सभामा उम्मेद्वार हुनेको नाम तय गरेको हो। बैठकले राष्ट्रिय सभा चुनावमा सिट बाँडफाँड गर्न गठित कार्यदलले नेकपा माओवादी केन्द्रलाई 4 दिने र आफूले 29 पाउने गरी गरेको सहमतिलाई अनुमोदन गर्दै उम्मेद्वार तय गरेको सचिव प्रदीप ग्याउलीले बताउनु भयो। बाँकी प्रदेशको उम्मेद्वार आज तय गरिने जनाइएको छ। यसै गरी एमाले प्रदेश नम्बर 6 कविता बोगोटी हुम्ला, नन्दा शर्मा सुर्खेत, नरपति लुहार कालीकोट, भैरव सुन्दर श्रेष्ठ जाजरकोट, ठगेन्द्र पुरी पश्चिम रुकुमलाई सिफारिस गरेको छ भने 7 प्रदेशबाट कमला ओली कैलाली, इन्दु कडेरिया विष्ट कञ्चनपुर, शेरबहादुर कुँवर अछाम, चक्रप्रसाद स्नेही डडेलधुराबाट सिफारिस गरेको छ। यसै गरी 5 प्रदेशबाट रामलखन हरिजन पश्चिम नवलप्रासी, खिमलाल भट्टराई रूपन्देही, मीना बुढा रोल्पा र कोमल ओलीलाई दाङबाट सिफारिस गरेको जनाएको छ।
मतदाता नामावली सार्वजनिक गरेको निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको काम तीव्र पारेको जनाएको छ। आज 5 नामावलीमाथि परेका दावी विरोध तथा उजुरीमाथि छानबिन गर्ने निर्वाचन आयोगले जनाएको छ। छानबिन सकेर आज साँझ 5 मतदाताको अन्तिम नामावली प्रकाशन हुने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो। कार्यतालिका अनुसार उम्मेद्वारको मनोनयन पत्र दर्ता भने भोलि 10 तोकिएको छ। माघ 15 उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने माघ 24 बिहान 10 दिउँसो 3 मतदानको समय तोकिएको छ। निर्वाचनको नतिजा माघ मसान्तसम्ममा सार्वजनिक हुने आयोगले जनाएको छ भने राष्ट्रिय सभा सदस्यमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरूले मतदान गर्नेछन्।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा पार्टीका उम्मेद्वारहरू चयन गर्ने जिम्मा शीर्ष नेताहरूलाई दिएको छ। प्रदेश इन्चार्ज सहितको शीर्ष नेताहरूको बैठकले राष्ट्रिय सभामा पार्टीको भागमा परेको 14 उम्मेद्वार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको बताइएको छ। यसै गरी नेता नारायणकाज श्रेष्ठ, रामबहादुर थापा बादललाई पनि यसको टुङ्गो लगाउने जिम्मा दिएको माओवादीले जनाएको छ। अब शीर्ष नेताको बैठक आज बसेर राष्ट्रिय सभाको उम्मेद्वार चयन गर्ने अध्यक्ष दाहालका प्रेस संयोजक मनहरी तिमिलसेनले बताउनुभयो। माघ 24 हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेर माओवादी केन्द्रले 14 पाएको छ। वाम गठबन्धनले जित्ने अनुमान गरिएका 43 मध्ये नेकपा एमाले 29 पाएको छ।
राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कंग्रेस र संघीय समाजवादी फोरम नेपालसँग तालमेल गरेर जाने निर्णय गरेको छ। पार्टीको जारी राजनीतिक सहमति सहितको अध्यक्ष मण्डल बैठकले कंग्रेस र संघीय समाजवादी फोरम नेपालसँग राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको हो। पार्टीका नेता केशव झाले राष्ट्रिय सभा निर्वाचनको तालमेलका लागि दुई दलसँग वार्ता गरेर सीट बाँडफाँडको टुङ्गो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष मण्डललाई नै दिएको उहाँको भनाइ छ। आगामी माघ 24 राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। प्रदेश नम्बर 2 कम्तीमा 5 आफ्नो पार्टीलाई दिनुपर्ने प्रस्ताव राष्ट्रिय जनता पार्टी नेपालले कंग्रेससँग राखेको छ।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम।
सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक सुरेफेरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर, बर्दियाको मधुबन नगरपालिका चार ढोडरीमा रहेको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयको 50 वार्षिक उत्सव तथा स्वर्ण जयन्ती मनाइएको छ। विद्यालयको 50 वर्षमा पुगेको अवसर पारी स्वर्ण जयन्ती महोत्सवको आयोजना गरिएको प्रधान अध्यापक पूर्णचन्द्र पोखरेलले बताउनुभयो। स्वर्ण जयन्ती कार्यक्रममा विद्यालय स्थापना कार्यमा योगदान पुर्याएको भन्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, चन्दादाताहरू, शिक्षाप्रेमी, समाजसेवी लगायतका विद्यालय परिवारलाई सम्मान गरिएको छ। शिक्षा हासिल गर्न गाउँभन्दा बाहिर जान नपरोस् भन्ने उद्देश्यले 50 अघि स्थापना भएको विद्यालय गत वर्ष अघि बर्दियाको क्षेत्रमै नमुना विद्यालयमा छनौटमा परेको थियो। स्वर्ण जयन्ती महोत्सवमा सांसद जनार्दन शर्माले वैज्ञानिक र व्यावहारिक शिक्षा आवश्यक रहेको बताउनु भएको छ।
कथाकार सुमित्रा न्युपानेको कथा संग्रह आँखा र आँखाहरू माथि परिचर्चा कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ। मध्यपश्चिम श्रेष्ठा समाजको आयोजनामा भएको कार्यक्रममा कथा संग्रहमाथि समालोचक लेख प्याकुरेल, पुष्कर रिजाल र लेखक एवं पत्रकार शुक्र ऋषि छौलागाईले समालोचनात्मक टिप्पणी गर्नुभएको हो। प्याकुरेलले आँखा र आँखाहरू कथा संग्रहमा संग्रहित कथामा पात्रहरूले बोकेको विसङ्गतिवादी धाराबारे चर्चा गर्नुभएको छ। त्यसै गरी रिजालले संग्रहभित्रका कथाहरूको कथा बनट र सन्देशलाई विश्लेषण गर्नुभएको छ भने छौलागाई कथाहरूमाथि पाठकीय दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। टिप्पणीकर्ताहरूले कथा संग्रह आँखा र आँखाहरू एक सशक्त कथा संग्रह भएको बताएका छन् भने आगामी दिनमा परिष्कृत लेखनका लागि लेखिकालाई सुझाव दिएका छन्। सुझावलाई मनन गर्दै निरन्तर परिष्कृत लेखनीमा सक्रिय रहने लेखिका नेउपानेले प्रतिक्रिया दिनुभयो।
भेरी खबरमा अब लागौँ केही खेल खबरतिर। नेपाल आर्मी क्लब भुटानको डक युनाइटेड क्लबलाई निराश बनाउँदै मदन भण्डारी आमन्त्रण इटहरी गोल्ड कप फुटबलको प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। इटहरी रङ्गशालामा भएको खेलमा भुटानी क्लबलाई 5-0 हराउँदै आर्मीले सेमी फाइनलमा 3-0 भेट पक्का गरेको हो। एकतर्फी खेलमा आर्मीका लागि पदम तामाङले 2 र दिनेश हिनमहजले 2 तथा टङ्क बस्नेतले 1 गोल गर्नुभयो। आज आयोजक राष्ट्रिय जनजागृति क्लब र गारिफा स्पोर्टिङ क्लब कोलकाता बीच प्रतिस्पर्धा हुनेछ।
दशरथचन्द नगरपालिका 6 थालीगाडा बैतरीमा जारी प्रथम गुमेर कप 2020 क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समचरणको अन्तिम खेलमा दशरथचन्द नगरपालिका 3 दुर्गा भवानीलाई 5 विकेटले हराउँदै थालीगाडाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा टस जितेर पहिले ब्याटिङ गरेको दुर्गा भवानीले 88 रनमा समेटेको थियो। दुर्गा भवानीका गोविन्द भट्टले सर्वाधिक 45 रनको योगदान दिँदा बलिङतर्फ थालीगाडाका शङ्कर महरले भने 4 विकेट लिनुभएको छ। जवाफमा 89 रनको विजय लक्ष्य थालीगाडले 13.5 ओभरमा पुरा गरेको हो।
यस्तै खेलकै अर्को प्रसङ्गमा पोखरा आहारा गोल्ड कप फुटबल प्रतियोगिताको 16 संस्करण आजदेखि सुरु हुने भएको छ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आयोजक सहारा र सुदूरपश्चिम स्पोर्टिङ क्लब बीच खेल हुने जनाएको छ। प्रतियोगितामा 3 विभागीय टिम, नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी र 2 विदेशी सहित 12 टोलीले सहभागी हुने आयोजकले जनाएको छ। उपाधि विजेताले 7,01,000 रुपियाँ पुरस्कार पाउनेछ भने उपविजेताले 3,51,000 रुपियाँ हात पार्नेछ।
र नेपाली क्रिकेट समर्थक समाज एनसिएसएसले विश्वकप क्रिकेट खेलेर नेपाल फर्किएको नेत्रहीन नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ। हवाईजहाजको टिकट काटेर दुबईबाट खेलाडीलाई नेपाल ल्याएको समाजले त्रिवी क्रिकेट मैदानमा विशेष कार्यक्रम गरेर सम्मान गरेको हो। जहाजको टिकट काट्ने पैसा नभएर बस र रेल मार्फत विश्वकप क्रिकेट खेल्न नेपाली नेत्रहीन टोली पाकिस्तान पुगेको समाचार सार्वजनिक भएपछि समाजले सहयोग अभियान सुरु गरेको थियो। एनसिएसएसले 15 दिनमा 7,87,000 रुपियाँ सङ्कलन गरेको छ। उठेको 3,19,000 रुपियाँ खर्च गरेर खेलाडी तथा अफिसियल सहित 22 जनालाई दुबईदेखि काठमाडौँको टिकट खरिद गरिएको समाजका प्रमुख भानु सिग्देलले बताउनुभयो। बाँकी रहेको रकम मध्ये 14 जना खेलाडीलाई 22,000 रुपियाँका दरले 3,08,000 नगदसहित सम्मान गरिएको छ। यस्तै नेत्रहीन विश्वकप खेल्ने टोलीका 8 जना अफिसियललाई 11,000 दरले 88,000 रुपियाँ नगद दिएको छ। सम्मान कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट समर्थक समाज एनसिएसएसले ऐतिहासिक काम गरेको बताउनु भएको छ। क्रिकेट समर्थकले यस्ता काम गर्नु विश्वकै अविरल विरलै रूपमा भएको पनि पारस खड्काको भनाइरहेको छ। विश्वकप क्रिकेट खेल्न रेल चढेर विदेश जानुपर्ने बाध्यता नदोहोरियोस् भनेर नेपाली क्रिकेट समर्थक समाज अध्यक्षको स्थापना समेत गरिएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर 6 सल्ले खोलामा बस दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 12 जना गम्भीर घाइते।
प्रदेश नम्बर 6 एमाले एक्लै सरकार बनाउने हैसियतमा रहेको भन्दै एमाले संसदीय दलको दावी, मुख्यमन्त्री नछाड्ने संकेत।
3 लाख घुस रकम सहित काठमाडौँमा 1 जना असही पक्राउ, हिरासतमा राखेर थप अनुसन्धान चल्दै।
र आर्मी इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम 4 भुटानको ड्रग युनाइटेडमाथि 5-0 जित। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीको साथमा रहनुहोला। बिहानको भेरी खबरबाट ढिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।